आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, म तपाईहरूलाई यो अवगत गराउन चाहन्छु कि दोस्रो कुरन्थीबाटको बाइबल अध्ययन आज अन्तिम हो। म आशा गर्दछु र विश्वास गर्दछु कि तपाई सबैले यस पुस्तकबाट निकै नै आत्मिक लाभहरू, आत्मिक आशिषहरू उठाउनुभयो। हामीलाई तपाईहरूले पाएका आशिषहरू बाँड्नुभए हामी पनि तपाईहरूसँगै हर्षित हुँदै प्रभुलाई धन्यवाद दिने थियौं। म तपाईहरूबाट पत्रको आशा गर्दछु। आज हाम्रो बाइबल अध्ययन खण्ड हुनेछ दोस्रो कुरन्थी 13 अध्याय। यो 13 अध्यायमा हामी देख्छौं पाउलको प्रेरितत्वको कार्यान्वयन र निष्कर्ष। त सबभन्दा पहिले हामी देख्नेछौं पाउल प्रेरितत्वको कार्यान्वयन। दोस्रो कुरन्थी 13 अध्यायको एक पदमा भनिएको छ, तेस्रो पल्ट म तिमीहरू कहाँ आउनेछु, कुनै पनि दोष दुई वा तीन साक्षीहरूको गवाहीद्वारा साबित गरिनुपर्छ। पाउलले तीनै कुराहरूको दोहोऱ्याइरहेका छन् जुन पहिले नै भनिसकेका थिए। उनी कोरन्थीमा तेस्रो पल्ट प्रेरितको रूपमा आफ्नो अधिकारको कार्यभारको अभ्यास गर्न गइरहेका छन्। जब उनी त्यहाँ पुग्छन् हरेक कुरा साँचो हो भनी प्रमाणित गरिनेछन्। हरेक कुरा त्यहाँ नै खुलम खुला स्पष्ट गरिनेछ। पाउल प्रेरितको रूपमा आफ्नो कार्यालयको, आफ्नो कामको, आफ्नो कार्यभारको अभ्यास गर्न गइरहेका छन् र उसले आफ्नो प्रेरितत्वको प्रमाण ख्रिष्टको शक्तिद्वारा देखाउनेछन्, जुन ख्रिष्टको आत्मा उसको कमजोरीमा भएर काम गरिरहनु भएको छ। भनिएको छ, तेस्रो पल्ट म तिमीहरू कहाँ आउनेछु, कुनै पनि दोष दुई वा तीन साक्षीहरूको गवाहीद्वारा साबित गरिनुपर्छ। अनि दुई पदमा भन्छन्, दोस्रो पटक तिमीहरूका बीचमा हुँदा मैले तिमीहरूलाई चेतावनी दिए जस्तै अब अनुपस्थिति हुँदा पनि म तिमीहरूलाई चेतावनी दिँदैछु। म फेरि आउँदा अघि अघि पाप गर्नेहरू र अरू कसैलाई पनि म छोड्ने छैन। अघि नै पहिले नै पाउले कोरन्थियनहरूलाई चेतावनी दिएका छन् कि आफू आउँदाखेरि तिनले पापीहरूलाई, दुष्कर्म गर्नेहरूलाई दण्ड दिनेछन्। यहाँ पाउल तिनीहरूलाई फेरि कड़ा चेतावनी दिन्छन्। परमेश्वर पश्चाताप नगर्ने पापीहरूलाई धेरै समयसम्म सहनुहुन्छ, तर सधैँभरि सहनु हुन्न। भनिएको छ तीन पदमा, किनकि ख्रिष्टमा ममा बोल्नुहुन्छ भन्ने प्रमाण तिमीहरू चाहन्छौ। तिमीहरूसँगको व्यवहारमा उहाँ दुर्बल हुनुहुन्न, तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ। कोही कोही कोरन्थियनहरूले पाउल ख्रिष्टका प्रेरित हुन् भन्ने प्रमाण मागे, सबूत मागे। हुन्छ, म प्रमाण दिन्छु भनेर पाउल यहाँ भन्छन्। कोरन्थियनहरूले पश्चाताप गर्दैनन् भने पाउलसँग ख्रिष्टको शक्ति अवश्य छ भनेर तिनीहरूले थाहा पाउनेछन्। चार पदमा भनिएको छ, किनभने दुर्बलतामा उहाँ क्रूसमा टाँगिनुभयो, तर परमेश्वरको शक्तिमा उहाँ जीवित हुनुहुन्छ। यसरी हामी उहाँसँग दुर्बल हुन्छौ, तर तिमीहरूसँगको हाम्रो व्यवहारमा परमेश्वरको शक्तिद्वारा हामी उहाँसँगै जिउनेछौ। पाउल भन्छन्, किनभने दुर्बलतामा उहाँ क्रूसमा टाँगिनुभयो। मित्र, परमेश्वरको कमजोरी, दुर्बलताको बारेमा सुन्ने कुरा अनौठो लाग्छ। यो दुर्बलता, कमजोरी के हो त? जब उहाँ क्रूसमा जानुभयो त्यो नै परमेश्वरको कमजोरी थियो, दुर्बलता थियो। तैपनि अगाडि भनिएको छ, तापनि परमेश्वरको शक्तिबाट जीवित हुनुहुन्छ। अहिले पाउल केही त्यस्तो कुरा बताउँछन् जो अति नै धेरै महत्वपूर्ण छ, र त्यो नै एक कुरा हो जुनको हरेक ख्रिस्टियनले नियमित रूपले विचार गर्नुपर्छ, जाँच गर्नुपर्छ। पाँच पदमा भन्छन्, तिमीहरू विश्वासमा दरिला छौ कि छैनौ भनी आफैलाई जाँचेर हेर, आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशु ख्रिष्ट तिमीहरूमा हुनुहुन्छ भने तिमीहरूलाई थाहा हुनुपर्ने हो। हा मित्र, हाम्रो ख्रिस्टियन जीवनमा एउटा एकदम आवश्यक कुरा यही हो कि हामी हरेकजनाले आफैलाई पटक पटक जाँच्नुपर्छ। हामी विश्वासमा दरिला छौं? के विश्वासको फल हाम्रो जीवनमा देख्न सकिन्छ? के हामीमा ख्रिष्ट बास गरिरहनु भएको अनुभव गर्छौं कि, अथवा हामी असफल पतित भएका छौं? यी प्रश्नहरू हामीले आफूसित सोध्न आवश्यक छ। तर हामीहरूले आफैलाई जाँच्नको बदला हामी कति पटक अरूलाई जाँच्छौ? आफ्नै फल र पाप देखेर पश्चाताप गर्नको सट्टामा हामी अरूको भूल र पापहरू छन् कि भनेर खोजेका हुन्छौ। आफैलाई सारो सोझो र अरूलाई साह्रै बाङ्गो सम्झेका हुन्छौ। मित्र, यस्तो गर्दा हामीले ठूलो पाप गरेका हुन्छौ, यो याद गर्नुपर्छ। पाँच पदमा भनिएको छ, तिमीहरू विश्वासमा दरिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर, आफैलाई जाँच, जाँचमा असफल भएनौ भने येशु ख्रिष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो। अनि छ पदमा भनिएको छ, म आशा गर्दछु कि हाम्रा असफल भएका छैनौ म आशा गर्दछु कि हामी असफल भएका छैनौ भन्ने तिमीहरू थाहा पाउनेछौ। मित्र, पाउले आफू स्वयंको जाँच गरे र उनी तिनीहरूलाई यो कुरा थाहा गराउन चाहन्छन् कि उनी विश्वासमा छन्। अनि सात पदमा भन्छन्, तर हामी परमेश्वरमा प्रार्थना गर्दछौ कि तिमीहरू केही खराबी नगर, हामी जाँचमा उत्तीर्ण भएका जस्तो देखा पर्ने होइन, हामीहरू असफल भए जस्तो देखिए तापनि तिमीहरूले चाहिँ जे असल छ सो गर। पावल तिनीहरूलाई भनिरहेका छन् कि उनी चाहन्छन् तिनीहरू असल किसिमको विश्वासीहरू भएको। अनि आठ पदमा भनिएको छ, किनकि हामी सत्यको विरूद्धमा केही गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौ। मित्र, यहाँ अर्को महान सत्यता छ जुनको हामीले चिन्हित गर्नुपर्छ। मेरो मित्र, तपाईँ सत्यको विरूद्धमा केही पनि गर्न सक्नुहुन्न। त्यसकारण म ती व्यक्तिहरूको बारेमा चिन्ता लिदिन जो परमेश्वरको वचनमा असहमतमा छन्, अस्वीकार गरिरहेका छन्, खण्डन गरिरहेका छन्, विरोध गरिरहेका छन्। तिनीहरूले सत्यको विरूद्ध केही पनि गर्न सक्दैनन्। हामीले परमेश्वरको वचन घोषणा गर्नै पर्छ र यसको बचाउ गर्ने काममा समय खर्च गर्नु हुँदैन। परमेश्वरले हामीलाई यसको बचाउ गर्न भन्नुभएको छैन, उहाँले यसको घोषणा गर्न दिन मात्र भन्नुभएको छ। अनि नौ पदमा भनिएको छ, किनभने हामी दुर्बल हुँदा र तिमीहरू सामर्थ्य हुँदा हामी आनन्दित हुन्छौ, तिमीहरूका प्रगतिको निम्ति नै हामी प्रार्थना गर्छौ, अर्थात तिनीहरूको सिद्धताको निम्ति। मित्र, यस पदमा उल्लेखित सिद्धताको अर्थ त्यो होइन जस्तो कि हामी प्राय गरेर सिद्धताको बारेमा सोच्ने गर्दछौ, बुझ्ने गर्दछौ, तर यसको अर्थ हो परिपक्वता। पावलको कामना र इच्छा यही हो कि तिनीहरू परिपक्व ख्रिस्टियन बनेको, विश्वासी बनेको। उनी चाहन्छन् कि तिनीहरू अनुग्रहमा र येशु ख्रिष्टको ज्ञानमा बढेको। हामी आजकल पनि यो अभिव्यक्त सुन्छौ, किन तिमी बढ्दैनौ, त्यही नै पावल तिनीहरूलाई भनिरहेका छन्। ख्रिष्टमा बढ, विश्वासमा बढ। अनि दश पदमा भनिएको छ, तिमीहरूबाट अलग हुँदा म यो लेख्दैछु यस हेतुले कि तिमीहरू कहाँ आउँदा प्रभुले मलाई दिनुभएको अधिकार कठोरता साथ मैले प्रयोग गर्न नपरोस्। त्यो त उहाँले बनाउनको निम्ति दिनुभएको हो, भत्काउनको निम्ति होइन। पावल खुशी छन् कि यस समयमा उसले तिनीहरूलाई लेख्न सक्छन्। उसले तिनीहरूलाई सुसमाचार पहिले नै दिइसकेका छन् र अहिले उसले तिनीहरूलाई सुधार गर्ने उद्देश्यको निम्ति लेखिरहेका छन्, बिगार्नलाई होइन। यसपछि हामी निम्न पदहरूमा देख्छौ पावलको प्रेरित्वको निष्कर्ष। एघार पदमा भनिएको छ, अन्त्यमा भाइ हो अब विदा पाऊ, सिद्धताको लक्ष्य राख, सान्त्वना पाऊ, एउटा अर्कोसँग सहमत हौ, शान्तिमा रहो र प्रिय र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। फेरि उनी भन्छन्, सिद्ध भएको हौ, मतलब बड वृद्धि हौ, परिपक्व हुँदै जाऊ, बालक ख्रिस्टियन हुने काम छोड, रोक। अनि यही नै कुरा हो जुन धेरै विश्वासीहरू ख्रिस्टियनहरूलाई आज भन्न सकिन्छ। दोस्रो कुरा भन्छन्, सान्त्वना पाएको हौ। उसले यो पत्र आरम्भ गर्दा शुरू गर्दा प्रयोग गरेको शब्दतिर पछाडि जान्छन्, अर्थात परमेश्वरको सान्त्वनातिर। यो कुराको याद गरौं कि यसको अर्थ हो सहायता, यसको अर्थ हो परमेश्वर हामीलाई सहायता गर्न शक्ति सामर्थ्य दिन मजबूत गर्न र उत्साह दिन हाम्रो पक्षमा हुनुहुन्छ। मित्र, परमेश्वर आज तपाईँको निम्ति त्यो गर्न चाहनुहुन्छ। म जान्दिन तपाईँ को हुनुहुन्छ, तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ कस्तो हुनुहुन्छ। परमेश्वर तपाईँलाई सहायता गर्न चाहनुहुन्छ। उहाँले उहाँको वचनबाट पवित्र आत्माको सेविकाईको माध्यमद्वारा तपाईँलाई सहायता गर्न सक्नुहुन्छ। ओ, यो कति महान पदहरू हुन्। परमेश्वर हामीसँग हामीलाई सान्त्वना दिन सक्नुहुन्छ र हामीलाई सान्त्वना दिनुहुन्छ। हामी बढ्न र परिपक्व हुनुपर्छ। हामी सत्यको विरूद्ध केही गर्न सक्दैनौ। निश्चय नै त्यस्तो महान उत्साहसँग परमेश्वरको निम्ति अगाडि बढ्नुपर्छ। तेस्रो कुरा भन्छन्, एउटै मनका हौ। यसको अर्थ हो ख्रिष्टको मनको हौ। चौथो कुरा भन्छन्, शान्तिमा रहौ। मित्र, हामी शान्ति बनाउन सक्दैनौ तर हामी शान्तिमा रहन सक्छौ। पाँचौ कुरा भन्छन्, प्रेम र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ। यो परमेश्वरको शान्ति हो जुनले सारा समाजलाई मात गर्दछ। यो नै शान्ति हो जुन परमेश्वरले क्रुसमा ख्रिष्टको खुनद्वारा बनाउनुभयो, अनि आज त्यस शान्तिमा रहनुपर्छ। हामी आफ्ना उद्धारमा खुशी आनन्दित हुनुपर्छ। शान्तिको परमेश्वर तिमीहरूसँग रहनुहुनेछ। यो कुराको नचुकाउनुहोस्, तपाईँ एक्लै हुनुहुन्न। परमेश्वर आज तपाईँसँग हुनुहुन्छ। चाहे तपाईँ कति कठिन समस्याको भुमरीमा भएर नै किन नहिरिरहनु भएको होस्, चाहे तपाईँको जीवन कुनै आँधी तुफानको चपेटा मुनि नै किन नरहेको होस्, परमेश्वर तपाईँसँग हुनुहुन्छ। ओ, यो कति सुन्दर कुरा हो। अनि बाह्र पदमा भन्छन्, एउटाले अर्कोलाई पवित्र चुम्बनले अभिवादन गर। मित्र, यो चाहिँ त्यस बेलाको अभिवादन गर्ने एक चलन, एक प्रथा, एक अभ्यास थियो। यस हाम्रो युगमा चाहिँ हामीसँग अभिवादन गर्ने अर्को तरिका छ। हामी आपसमा जय मसीह भन्छौ या हात मिलाउँछौ, अनि यो अहिलेको युगको स्थितिमा सही छ। म आजकल अभिवादन गर्ने तरिकाको विधिको सम्बन्धमा पवित्र चुम्बनको सिफारिश गर्न सक्दिन। 13 र 14 पदमा भनिएको छ, सबै सन्तहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। प्रभु येशु ख्रिष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको संगति तिमीहरू सबैसँग रहन्। मित्र, यहाँ पावलले एक मात्र परमेश्वरका तीनवटा रूप वा व्यक्तिहरूको देखाउँछन्, अर्थात येशु ख्रिष्ट, परमेश्वर पिता र पवित्र आत्मा। उहाँहरू एउटै हुनुहुन्छ। जे गर्नुहुन्छ उहाँहरूले मिलेर सँगसँगै गर्नुहुन्छ। पावल यसरी लेख्छन्, पहिलो ख्रिष्टको अनुग्रह, दोस्रो परमेश्वरको प्रेम र तेस्रो पवित्र आत्माको संगति। एक प्रकारले हामी भन्न सक्छौ कि त्यही क्रम अनुसार हामी परमेश्वरको अनुभव गर्छौं। पहिले हामीले ख्रिष्टको अनुग्रह अर्थात उहाँको क्षमा, उहाँको धार्मिकता पायौं। त्यसपछि परमेश्वरको प्रेमले हाम्रो हृदयमा भरिएको हामीले अनुभव गर्यौं, अनि त्यसपछि हामीमा बास गरिरहनुहुने र संगति दिइरहनुहुने पवित्र आत्मालाई हामीले पायौं। तर यसरी अनुग्रह, प्रेम र संगति भाग भागमा छुट्याउन आवश्यक छैन, जरूरत छैन। ती सबै एउटै परमेश्वरको एउटै काम हो र हाम्रो ख्रिस्टियन जीवनमा हरेक दिन परमेश्वरको अनुग्रह, प्रेम र संगति हामीलाई ज्यादा भन्दा ज्यादै आवश्यक भइरहन्छ। पौल केवल कोरन्थीका कोरन्थियनहरूलाई मात्र भन्दैनन्, तर उहाँले हामी हरेक विश्वासीहरूलाई, ख्रिस्टियनहरूलाई भन्छन्, अब प्रभु येशु ख्रिष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको संगति तिमीहरूसँग सबैसँग रहन्। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
कसले पोसाहन्छ र सजाय दोष बिनाको, कोही रहेछन् सल काम गर्दा नि दुखी अब हेरी बने असल काम गर्दा नि दुखी अब हेरी बने चोटे चोटले
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
सजाय पापो यो केवल हाम्रै निम्ति हो, सहे सजाय पापो यो केवल हाम्रै निम्ति हो। चोटे चोटले जीवन सजिएको, चोटे चोटले सजाय दोष बिनाको, कसले पोसाहन्छ र सजाय दोष बिनाको। कोहिरहेछन् हाम्रो साटो दुःख सहने, असल काम गर्दा नि दुखी अब हेर्ने बने, असल काम गर्दा नि दुखी अब हेर्ने बने। चोटे चोटले
प्रिय श्रोता
यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।